أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. عزیزان امان، آج اپریل 1978 کی 7 تاریخ ہے اور درس قرآن کریم کا آغاز سورہ اشورا سے ہوتا ہے، 26ویں سورت، 19واں پارہ، 26ویں سورت. ابتدا اس کی تین میم سے ہو رہی ہے. اس سے پہلے بھی اس قسم کے حروف آ چکے ہیں. قرآن کریم کی بہت سی صورتیں ایسی ہیں جن کے ابتدا میں اس قسم کے یہ حروف آتے ہیں. یہ لفظ نہیں ہوتے بلکہ حروف ہوتے ہیں، حرف ہوتے ہیں، اور ان کو پڑھنا بھی حرف ہی کی طرح ہوتا ہے. مثلاً طاس، سین، میم اس طرح سے پڑھا جائے گا، یہ قسم نہیں پڑھا جائے گا. قرآن کریم، خود قرآن میں یہ ہے کہ یہ عربی مبین میں نازل ہوا، عربی زبان میں نازل ہوا. عربوں کا جو اسلوب و انداز بیان تھا اس کے مطابق نازل ہوا. عربوں کا جو انداز تھا، بلکہ اس سے پہلے عبرانی میں بھی یہ بات تھی، تورات میں بھی یہ چیزیں ملتی ہیں. ان کے ہاں انداز یہ تھا کہ جس طرح ہمارے ہاں انگریزی زبان میں ابریویشن ہوتی ہیں نا، الفاظ کے مخففات، جیسے میں وہ مثال دیا کرتا ہوں کہ وہ چٹھی کے بعد جب کچھ اور ایڈ کرنا ہو، اضافہ کرنا ہو، تو نیچے آپ لکھا کرتے ہیں پی ایس، پوسٹ سکرپٹ، جو میں کہا کرتا ہوں کہ دراصل وہ پنجابی زبان کے دو حرف ہیں، لفظ ہیں، انگریزی کے نہیں ہیں. پی ایس کے معنی پچھوں سوچی. تو وہ یہ ایبریویشن ہوتی ہیں. تو آپ نے دیکھا انگریزی زبان میں تو یہ عام استعمال ہوتا ہے، ہم یہ کرتے ہیں پی ایم اور اے ایم اور اس قسم کی چیزیں. یہ عبرانی میں بھی یہ چیز تھی اور عربی زبان میں بھی یہ بات تھی، عربوں کے ہاں بھی یہ چیز تھی. اور ان کے ہاں تو اسلام سے پہلے کا لٹریچر تو ان کے شعر میں ہی ملتا ہے. عربی زبان میں نثر کی سب سے پہلی کتاب قرآن کریم ہے. تو ان کی شاعری کے اندر تو عام طور پر یہ ایبریویشن یا مخففات ملتے ہیں. تو کیونکہ قرآن کریم انہی کے انداز و اسلوب بیان کے مطابق قرآن نازل ہوا، اس لیے اس انداز کے مطابق اس میں بھی یہ مخففات جو ہیں اس کے اندر وہ رکھے گئے ہیں. اصطلاح میں ان کو مقطعات کہتے ہیں، یعنی لکھا تو جائے گا یہ الف لام میم اکٹھا ہو تو علم بنتا ہے، لیکن مقطعات کے معنی ہے کہ یہ قطع کیے ہوئے ہیں یہ حروف، یہ ورڈز نہیں، یہ لیٹرز ہیں اور الگ الگ پڑھے جائیں گے، اسی لیے ان کو مقطعات کہتے ہیں. حروف مقطعات، قطع کیے ہوئے حروف. اب ان کے متعلق یہ بہت باتیں چلی آتی ہیں کہ ان کے معنی کیا ہے، کس طرح سے ہیں. تو بہرحال میں ان باتوں میں نہیں جانا چاہتا. میں نے اپنے انداز میں رکھا ہے کہ یہ اللہ تعالی کی صفات، ان صفات کے لیے جو الفاظ قرآن میں آئے ہیں، ان الفاظ میں سے کوئی ایک حرف لیا ہوا ہو. تو اس قسم کے صفات کے الفاظ میں سے حروف لے کر تو وہ اکٹھے لکھے جاتے ہیں، لکھے گئے ہیں. میں نے کم از کم ان سے یہی مفہوم لیا ہے، اور آپ میرے مفہوم القرآن میں دیکھیں گے کہ میں نے پھر ان کا ترجمہ یا مفہوم بھی یوں ہی کہا ہے. مثلاً تو آج جو ہے قرآن کریم میں خدا کی ایک صفت ذکر بھی کہی گئی ہے، 40/3، 40/3، ایک صفت ہے خدا کی وہ تول. تول کے معنی ہوتا ہے لمبا ہاتھ، جیسے کہتے ہیں نا، اقتدار کی وسعتیں، اختیارات کی پہنائیاں. تو ذک تول خدا کی ایک صفت ہے، وہ قرآن میں یہ آئی ہے. اور سین تو سمیع ہے اور میم تو علیم ہے. تو یہ اس قسم کی صفات کے الفاظ کے حروف ان کو اس طرح سے لکھا جاتا ہے. اور میں ترجمہ کیا کرتا ہوں کہ خدا ذک تول و سمیع و بصیر یا علیم کا ارشاد ہے کہ تلک آیات الکتاب المبین، تو بات اس سے صاف ہو جاتی ہے. ارشاد باری تعالیٰ یہ ہے کہ یہ جو بیان ہو رہی ہیں یہ قوانین ہیں اس کتاب پہ جو مبین ہے. قرآن کریم کو, قرآن کریم کی آیات کو بینات کہا گیا ہے, اور اس پوری کتاب کے متعلق متعدد مقامات میں اسے کتاب مبین کہا گیا ہے, نہایت واضح. اول تو خود عربی کے معنی ہی واضح ہے, پھر قرآن میں یہ ہے کہ یہ لسان عربی مبین کے اندر نازل ہوا ہے, نہایت واضح, اپنے مطالب کے بیان کرنے میں بڑی ہی فصیح, بڑی ہی واضح. کتاب کے متعلق کہا کتاب المبین, بڑی واضح کتاب. ہونا ہی یہ چاہیے تھا اس کتاب کو, جس کتاب نے قیامت تک کے لیے تمام نو انسانی کے لیے ضابطۂ حیات بننا ہے, وہ اگر واضح نہ ہو تو اس کا مقصد ہی فوت ہو جاتا ہے. مجھے آگے چلنا ہے ورنہ میں یہ عرض کرتا کہ قرآن کریم کی اور اللہ تعالیٰ کی اس قسم کے دعاوی اور شہادات کے باوجود قرآن کے متعلق ہمارے ہاں یہ عقیدہ چلا آ رہا ہے, بہت مضمر ہے, معاذ اللہ مبہم ہے, بات صاف نہیں ہوتی. اسے واضح کرنے کے لیے خارجہ قرآن 18-18 علوم کی ضرورت ہے, کتاب ہوئی نا, تو جسے سمجھنے کے لیے 18-18 علوم کی ضرورت ہے. اور پھر ان علوم سے ہی بات نہیں چلی تو اس کے بعد یہ ہوا کہ خدا کی طرف سے معمول من اللہ آیا کریں گے, کہے کے لیے, یہ اس کی کتاب کو سمجھانے کے لیے. معاذ اللہ, صوفی و فیضا نمان, اگر کسی مصنف کی کتاب کے متعلق یہ کہا جائے کہ بڑی مبہم ہے, بڑی مجمل ہے, سمجھ میں نہیں آتی, اور اس کے ساتھ یہ ہو کہ مصنف کتاب کو چھاپے, اس کو شائع کرے, اور جہاں وہ کتاب جائے اپنے ساتھ ایک اپنا ایک شاگرد بھیجا کرے کہ جاؤ بھی وہاں جا کے ان کو سمجھاؤ, بات تو پلے نہیں پڑے گی کسی, وہ کتاب کتاب کا اب مصنف بھی ہے خدا کتاب والا, وہ اس کو کتاب مبین کہہ رہا ہے. معاذ اللہ یہ کہتے ہیں کہ تمہیں کیا پتا ہے اپنی کتاب کے متعلق, یہ بڑی مبہم کتاب ہے, بڑی مجمل کتاب ہے, اس کو تو سمجھنے کے لیے اتنے علوم کی ضرورت ہے, اور سمجھانے کے لیے پھر آسمان سے آنے والے کی ضرورت ہے, معمول من اللہ. وہ کہتے ہیں بہرحال تلک آیات الکتاب المبین, عزیزان ایمان, اگر قرآن کریم کو قرآن کے بتائے ہوئے طریقے کے مطابق سمجھا جائے کوئی چیز اس کے اندر ایسی نہیں جو غیر واضح رہ جائے, اس قدر مبین ہے یہ کتاب. محرم نہیں ہے, تو ہی مباح ہے راز, کتاب المبین. بات آگے شروع ہوتی ہے, لعلک باخع نفسک اللہ یکونوا مؤمنین. عجیب حقیقت, نبی اکرم صلی اللہ علیہ وسلم کی سیرت کے متعلق عام طور پہ یہ چیز مشہور ہے کہ حضور کی زندگی پہلی 13 سال کی مکے کی زندگی, وہ تو تھی ایک وائز کی, مبلغ کی, استاد کی, جیسے صوفیہ کرام ہوتے ہیں درویشوں کی سی زندگی, اس میں کسی قسم کی کوئی قوت, کوئی طاقت, کوئی مملکت وغیرہ کا تصور ہی نہیں تھا. وہ زندگی تو اس طرح سے آپ نے گزاری, اور اس کے لیے پھر ہم ہی مواد دیتے ہیں مستشرقین کا, تو اس میں کوئی قصور ہی نہیں ہے, ہماری تاریخوں سے ہی وہ سب کو یہ لیتے ہیں. تو اس زندگی میں آپ کے ذہن میں یہ بات نہیں تھی کہ اسلام کی مملکت بھی کوئی ہونی چاہیے, سلطنت ہونی چاہیے, حکومت اپنی ہونی چاہیے. اور پھر جب اس کے بعد مدینے گئے تو مدینے جا کے دیکھا آپ نے کہ ماحول بڑا سازگار ہے, یہاں تھوڑی سی کوشش کی جائے تو اپنی حکومت قائم ہو سکتی ہے. تو وہاں پھر آپ کے ذہن میں مملکت قائم کرنے کا خیال پیدا ہوا. جب یہ خیال پیدا ہوا تو اس کی مخالفت ہوئی, مخالفت ہوئی تو پھر اس کے بعد آپ کی باقی ساری زندگی جنگوں میں اور لڑائیوں میں صرف ہو گئی. خاص طور پہ یہ قریش اور عرب کے دوسرے قبائل, یہ سارے مخالف فوجیں لے سکتے تھے, یہ ان کے مقابلہ کرتے تھے. یعنی تصور یہ قائم کیا جاتا ہے کہ پہلی زندگی اس قسم کی جیسے وہ ترک کے علائق پر ترک دنیا کی درویشانہ کی زندگی, जिंदगी का अगला हिस्सा जिसे मदनी जिंदगी कहते हैं, सारी जिंदगी एक फौज कशी की जिंदगी, नबर्द आजमाई की जिंदगी, मैदाने जंग की जिंदगी, कतलो गारत गरी की माजल्ला जिंदगी, वो बाकी सारी जिंदगी ये जिंदगी जिस किसी ने मुखालफत की और तलवार हाथ में ली और आप उठे उसके खिलाफ, दोनों ही तसव्वुरात गलत। ये सही है कि इस जिंदगी के हिस्से में जो बाद में शुरू हुआ आपको वाकई लड़ाइयां लड़नी पड़ी, इन लड़ाइयों में कहीं हमला नहीं किया, फौज कशी नहीं की, वहां से आप चले आए अपनी जमात को लेकर दूर। आज तो खैर मक्के और मदीने के फासले में वो बहुत नहीं, कम्युनिकेशन इतनी ज्यादा आम हो गई है। उस जमाने में आप देखिए ना कि ये 300 मील का सफर, ना कोई सवारी, ना कोई सड़क, ना कोई रास्ता, इतने फासले के ऊपर चले गए, बाहरी कोई ताल्लुक ही नहीं था उनका। लेकिन वो कुरैश, उन्होंने इस पर भी चैन नहीं देने दिया। अभी दूसरा ही साल था यहाँ आके बैठे हुए, हमारी आज की इस्तेलाह में पनाह गुज़ीनों की हैसियत से यहाँ आके बैठे, ना घर ना दर ना रहने को ठिकाना ना खाने को रोटी, ये कैफियत थी यहाँ। जिनके यहाँ मेहमान बन के आए हैं वो भी कोई सल्तनत के मालिक नहीं थे, वो भी वही गरीब आदमी थे। दूसरा ही साल उस जमाने के एतबार से अजीम लश्कर एक लेके साजो सियारात के साथ, और वो हमलावर हुए हैं मदीने के ऊपर, और यहाँ से वो लड़ाइयाँ शुरू हुई। और आप देखिए इन लड़ाइयों को, वो सारी लड़ाइयाँ यहाँ मदीने और इसके कुर्ब जवाब में हुई हैं। आपने जाके मक्के में कोई हमला नहीं किया। वो तो जब ये सिलसिला इतना लंबा बढ़ गया और आखिरी चीज जो थी वो कि उन्होंने मक्के में इनके हज करने के रास्ते में भी रुकावटें डाल दी, हुदैबिया के मकाम से इन्हें हज किए बगैर वापस आना पड़ा। तो यहाँ तक जब मुखालफत बढ़ गई तो उसके बाद मक्के को फतह किया गया और वहां भी कोई जंग नहीं हुई है। लेकिन बहरहाल ये सारी लड़ाइयां इस अंदाज की ये लड़ाइयां थी। लेकिन जो नक्शा पेश किया जाता है और उसमें यही नजर आता है, और फिर उसके बाद तो आपके यहाँ बड़े फख्र से ये कुछ कहा जाता है कि इस्लाम बज़ोर शमशीर फैलाया था। अंदाजा लगाइए उस मुशरिकीन को हम क्या कहेंगे। बताया ये जाता है कि बस नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम एक हाथ में कुरान एक हाथ में तलवार, और उसके बाद बड़े फखर से कहा हर एक को जाता था कि इस्लाम लाते हो या नहीं, मुसलमान होते हो या नहीं, या मुसलमान या तलवार, कलमा पढ़ो तो छोड़ दिया, नहीं है तो सर से सर काट दिया। ये तसव्वुर पेश किया जाता है। एक तरफ इस तसव्वुर को सामने रखिए और दूसरी तरफ खुद खुदा की इस शहादत को सामने रखिए, बात साफ हो जाती। कहा ये अल्लाह का बाकी उन नक्शा का अल्लाह यकून, कहा के रसूल तू तो अपनी जान भुला लेगा इस सदमे इस गम में कि ये सही रास्ता क्यों नहीं अख्तियार कर, तू तो अपनी जान भुला लेगा। जो किसी की खातिर जान भुलाया करता है क्या वो शमशीर बदस्त उसके सराहने खड़ा हुआ करता है। इससे ज्यादा मुश्किल तबीब तो कोई हो नहीं सकता। आमतौर पर तबीब या डॉक्टर भी कुछ मैकेनिकली ये करते हैं, मरीजों के इलाज जो हैं उनका ताल्लुक मर्ज और दवाई से होता है। मरीज का गम, उसका दर्द, उस दर्द की दर्दमंदी, गम गुसारी, आप सोचिए तो सही कि ये रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम जिन्हें इतनी लड़ाइयां वाकई लड़नी भी पड़ी, किस मजबूरी के आलम में ये कुछ करना पड़ा। कुरान उनकी ये कैफियत बताता है कि तू तो अपनी जान भुला लेगा इस गम में सदमे में कि ये लोग अपनी तबाही पे क्यों तुले हुए हैं, क्यों अपनी हलाकत से बाज नहीं आते, क्यों सही रास्ता अख्तियार नहीं करते, तू तो अपनी जान भुला लेगा इसमें। दूसरे के गम में जान भुलाने वाला बहरहाल उसको कत्ल करने के लिए तो खंजर बदस्त नहीं हो। वो तो जिसे आप लड़ाई कहते हैं वो भी ऐसी है जैसे वो माँ बच्चे को चूल्हे के करीब आने से रोकने के लिए रास्ते में रुकावटें खड़ी करती है, और इसमें भी अगर बाज नहीं आता तो बाज औकात उसको तमाचा भी मारना पड़ता है। जोर से भी खींचना पड़ता है। ये मकामात तो वो थे, लेकिन हजूर के कल्ब नबवी की कैफियत तो ये थी कि दाखिल में नस्ल खुदा को ये कहना पड़ा तो इतना हम तू तो अपनी जान खुला लेगा इसके। और ये एक मकाम पे नहीं है, मुतद्दद मकामात पे ये चीज कुरान ने कही है। यहाँ तो सिर्फ इतना ही कहा है कि अल्लाह यकून मोमिनीन कि ये सही सदाकतों को क्यों नहीं मानते, खुदा के कवानीन के नताज पर क्यों यकीन नहीं रखते कि जिस रविश पे जो चल रहे हैं उसका नतीजा तबाही है, ये इसे क्यों नहीं मान रहे, संख्या की पूरिया हाथ में लिए खड़े हैं, ये क्यों नहीं इसको तस्लीम करते कि इससे इनकी जान चली जाएगी, इससे हलाक हो जाएंगे, तबाह हो जाएंगे। वो तबाह होने के लिए इस कदर मुसिर हैं और ये उनके गम में जान फुला रहे हैं कि ये क्यों तबाह हो रहा है और क्यों अपने आप को धक्के अदाज कर रहे हो बाबा। ये कैफियत है हजूर की। दूसरे मकाम पे है 18:6 सूरह काहफ की छठी आयत, فَلَعَلَّكَ का बाखिउ नफ्सा का अला आसारे हिम इन लम जो मेनू बेहाजल हदीस असफन, यहाँ इजाफा है तो इस तासुफ के बाद, असफा वही है जिसे आप अफसोस कहते हैं, तासुफ कहते हैं, तो ये जो इस तरह से तुले हुए हैं अपनी तबाही और अपनी बर्बादी पर, इससे तुम्हें इस कदर तासुफ हो रहा है, इस कदर अफसोस हो रहा है कि तू उस तासुब के मारे अपनी जान भुला रहा है। ये थे नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम की कहती है, तासुब इस पे हो रहा है कि ये क्यों अपनी जान गुवा रहे हैं, क्यों तबाह हो रहे हैं, इस गम के मारे तू अपनी जान भुला रहा है तासुब की बिना। यहाँ तासुब कहा है। एक और मकाम है जहाँ एक इससे भी ज्यादा तासुब से भी ज्यादा गहरा दर्दमंद लफ्ज है जो इस्तेमाल किया है कुरान ने, हवाला है 35:8 पहले बात लीजिए कि इनकी कैफियत क्या है, कौन है ये लोग जिनकी तबाही और बर्बादी के तासुब के सदमे से रसूल अपनी जान भुला रहा था कि क्यों तबाह हो रहे हैं। कैफियत ये हो गई थी कि आफा नहीं जुइये ना लहू सू अमले ही फराहो हसना, अजीब चीज है अजीजा ने माने, गलत रास्ते, बुराइयों, गलत कार्यों, तकरीबात, धांधली, इन चीजों में बढ़ता जाता है इंसान तो आगे चल के कैफियत ये हो जाती है, कुरान बताता है कि फिर बुराई उसे बुराई नजर नहीं आती बल्कि वो अच्छाई नजर आती है। और इंसान की अकल फरेबकार की तो ये बहुत बड़ी इबलीसियत है कि वो इंसान के गलत अमाल, गलत कामों के मुतल्लिक कुछ ऐसे जवाब के की दलायल दे देती है तो वो मुतमईन हो जाता है कि नहीं बहुत ठीक है जो कुछ मैं कर रहा हूँ, बिल्कुल अच्छा है जो कुछ मैं कर रहा हूँ। कुरान कहता है कि जो इस मकाम पे पहुंच जाए कि उसको अपनी धांधली भी इंसाफ नजर आए, उसको अपना इस्तेदाद और ज्यादती जो है उसे जी वो उनके हक में अच्छाई कह के पुकारे, अपने गलत कामों को अच्छा काम समझने लग जाए, बल्कि ये चीज मुजैन था पर आहो हसन मुजैना का लफ्ज है, मुजैन बन के दिखाई दे, खुशनुमा बन के दिखाई दे, वो काम गलत काम खुशनुमा बन के दिखाई दे और वो उनको समझने लगे कि ये तो बड़े अच्छे काम है। कहा इस स्टेज के ऊपर जो पहुंच जाता है इंसान उसके लिए वापस आना बड़ा मुश्किल हुआ करता है। तो इनकी तो कैफियत जहाँ तक ये पहुँच चुकी है, इसलिए फला तज़हब नफ्सों का अलैहिम हसरातुम इन्नल्लाह अलीमुम बिमा यसनाउन, क्या बात है अल्फाज कुरानी की अजीजा ने माने। पहले तो ये यसनाउन है, मुझे ऊपर बात थी ना कि गलत काम है और अच्छे बन के दिखाई दे रहे हैं, यहाँ एक लफ्ज ने उसकी तशरीह कर दी कि ये क्या बुरे काम होते हैं कि जो अच्छे बन के दिखाई देते हैं। आमतौर पर मजहब की दुनिया में ऐसा होता है, अच्छाई वो है कि जो दिल के इरादे से हसनात के लिए, तामीरी कामों के लिए, भलाइयों के लिए, बहबूद के लिए ये कुछ किया जाए, मकसद उनका ये हो और इसके लिए किया जाए। उसके मुकाबले में ये मजहबी शायर और रसूम मकैनिकली उनको अदा करते चले जाए, دل کے ساتھ اس کا تعلق نہ ہو، مقصد کے ساتھ تعلق نہ ہو، یہ ساری چیزیں یوں ہی میکینیکلی ان کو ادا کرتے چلے جائیں اور مطمئن ہو جائیں کہ صاحب جو فریضہ خداوندی مجھ پہ عائد ہو رہا تھا وہ تو پورا ہو رہا ہے، ادھر سے تو ہو گئے مطمئن، باقی رہا یہ جو کچھ میں کر رہا ہوں یہ دنیا داری کے معاملے ہیں، یہ دنیا داری کی طرح ہونے چاہیے، خدا کا معاملہ تو وہ ہو گیا، وقت کے اوپر جا کے نماز پڑھ گئی، اس پورے ارکان اور تعدیل کے ساتھ وضو صحیح صحیح بنایا اور اس طرح سے کانوں تک ہاتھ اٹھایا، یہاں ہاتھ باندھا، پاؤں میں اتنا فاصلہ کیا، الفاظ جو ہیں تلفظ ہوا ہے بڑے صحیح ادا کیے، سارا کچھ وہ کر کے مطمئن ہو گئے کہ وہ فریضہ جو ہے وہ تو ادا ہو گیا، یہ کہ وہ جو جس مقصد کے لیے وہ فریضہ جو تھا عائد کیا گیا تھا اس سے وہ مقصد بھی برآمد ہوا، حاصل ہوا، وہ نتیجہ بھی برآمد ہوا اس سے، یہی میں نماز کی بات بار بار کہہ رہا ہوں، اس کے متعلق قرآن نے کہا ہے ان الصلاۃ تنہا عن الفحشاء والمنکر، صلاۃ جو ہے وہ فحشائیوں اور منکرات سے روک دے گی تمہیں، کبھی یہ کھڑے ہو کے دیکھا کہ یہ صلاۃ جو ہے نماز جو ہماری ہے یہ واقعی ان چیزوں سے روکتی ہے، روکتی ہے تو وہ صلاۃ ٹھیک ہوئی، نہیں روکتی ہے تو وہ صلاۃ صحیح نہیں ہے، لیکن صلاۃ کے صحیح ہونے کے متعلق جو آپ کے یہاں شرائط ہیں وہ صلاۃ تو اس کے اوپر پوری اتر رہی ہے، ان شرائط کے اوپر پوری، وہ تو وہاں جو بیٹھے ہوئے ہوتے ہیں سپروائزر نگران مولوی صاحب ان کی تو کیفیت یہ ہوتی ہے کہ ہمارے دوست بعد میں وہ کہا کرتے بھولے سے میں چلا گیا تھا وہاں نماز پڑھنے کے لیے، نماز پڑھنے کے لیے کھڑے ہوئے اور وہاں سے جھٹ سے وہ مولوی صاحب آئے، پتلون ان کی ٹخنوں سے ذرا نیچے تھی، خود ہی آ کے وہ پتلون ان کو یوں یوں کر کے نیکر نما بنا دی اور اس کے بعد ان سے کہا کہ توڑو نماز، پھر دوبارہ پڑھو نماز، یہ ہوئی نہیں نماز، یہ چیزیں جو ہیں ان کے اوپر اتنی نگاہ، ساری عمر میں کبھی یہ نہیں پوچھا کہ اس صلات سے وہ فحشاء اور منکر بھی ختم ہوئے ہیں یا نہیں، نہ یہ سارا کچھ جو میں نے بیان کیا آپ کو پتا ہے کہ یہ تفسیر کس چیز کی ہے، قرآن کا ایک لفظ ہے ان اللہ علیم بما یصنعون، یہ یصنعون جسے آپ مصنوعی کہتے ہیں، کہا یہ سارے اعمال جو اس طرح سے ان کو مزین بن کے دکھائی دے رہے ہیں در حقیقت وہ نہیں ہے، یہ اس لیے کہ یہ سب کچھ میکینیکلی ہو رہا ہے، یصنعون یہاں سے یہ صنعت ہے آپ کے یہاں لفظ، مصنوعی تو ابھی ہمارے یہاں ہے نا، لفظ یصنعون کے معنی ہے میکینیکلی کسی چیز کو بنانا، انڈسٹری ہوتی ہوئی ہے اس میں سب سے پہلے تو مشینیں لگائی جاتی ہیں، کہا یہ جو کچھ میکینیکلی جو کچھ یہ کرتے ہیں یہ ہم جانتے ہیں، یہ کہیں گے کہ نہیں سر ہم تو وہ فریضہ ادا کر رہے ہیں، یہ تو یصنعون ہے، اور کیفیت یہ ہے کہ غلط کام ان کے جو ہیں وہ مزین بن کے دکھا رہے ہیں ان کو، یہ کہہ کے کہ یہ تو شاید دنیا داروں کے جھگڑے ہیں، ادھر ہم چاہے وہ کاروبار دکانداری ہو رہی ہے سب اس میں تین تین گنا منافع جو ہے وہ رکھ کے قیمت اس کی متعین کی جاتی، پھر اس کے بعد گاہک کے ساتھ جھگڑا کیا جاتا ہے جب تک پسینہ نہ آگے اس وقت تک، یہ ایک رواج بیان کرتے ہیں، وہ یہ سارا کچھ اس سے لیا جاتا ہے، پوچھا جائے تو کہا کہ سب تجارت میں منافع جو ہے اس کے اوپر تو شریعت حقا نے کوئی حد بندی نہیں لگائی، چلیے سر یعنی یہ بالکل حلال و طیب کمائی ہو گئی نا، یہ ہے کہ غلط کام مزین بن کے دکھائی دے رہے ہیں، یہ کام میکینیکلی یہ کیے جاتے ہیں اور اطمینان ہو جاتا ہے، تو آپ کو یاد ہے پہلے ہی میں کہا کرتا ہوں تو کہیں سے سودا کر کے آ گیا باپ دکان پہ آیا تو بیٹے سے کہا، بیٹے نے کہا کہ آپ کیا کر کے آ گئے، اس میں تو ہمیں بڑا نقصان ہوگا آخر میں، کہنے لگے بیٹا گھبرانے کی بات نہیں ہے ٹھیک ہو جائے گا، کہنے لگے وہ ٹھیک کس طرح سے ہو جائے گا، وہ کہنے لگے کوئی گل نہیں ہے کہ ابھی جگڑ پاؤں گے، وہ کہنے لگا کہ ابا جی پھر جگڑنا ہے گا یہ تو ہنے ہی جاؤ ہنے تھی کر کے آئے ہے ہو تو جلدی نہ معاملہ طے ہو جائے، کہنے لگا نہ بھائی میری اثر کا وقت جو ہے دیر ہو رہی ہے اور ختم ہو رہا ہے گا، نماز پڑھنا پہلا مجھے یہ فریضہ اصطلاحات ادا ہو رہا ہے، اثر کا وقت تنگ ہو رہا ہے، یہ میں پہلا کر لیں گے اس بعد وہ کام کر لوں گا جا تنا ہے گا، زُيِّنَ لَهُ سُوءُ عَمَلِهِ, کیا بات قرآن کی ہے, غلط کام مزین بن کے دکھائی دیں, لیکن اِنَّ اللَّهَ عَلِيمٌ بِمَا يَصْنَعُونَ, یہ نیک کام جنہیں کہتے ہیں وہ سارے مصنوعی ہوتے ہیں, ہم جانتے ہیں. اور رسول اللہ سے کہا گیا کہ فَلَا تَذْهَبْ نَفْسُكَ عَلَيْهِمْ حَسَرَاتٍ, ان کی بربادی کے اوپر کیوں خون کے آنسو ہو رہا ہے, یہ تو اس مقام تک پہنچ چکے ہوئے. لفظ حسرات آ گیا. میں کیا یہ رہا تھا کہ یہ طبیب مشفق, یہ اس قسم کا رہنما, اندازہ لگائیے کہ اس کا قلب کس قدر رقیق, کس قدر ہمدردی کے جذبات سے لبریز ہے کہ وہ اس قدر مخالفتوں کے اوپر اترے ہوئے کہ 7 سال انہوں نے ایک دن چین سے نہیں بیٹھنے دیا, اور بجائے اس کے کہ اس کے دل کے اندر انتقام کے جذبات ابھرے, کیفیت یہ ہے کہ ان کی تباہی کے اوپر یہ خون کے آنسو رو رہا ہے, کوشش کر رہا ہے, انتہائی کوشش کر رہا ہے کسی طرح سے یہ بچ جائیں. خدا کو یہ کہنا پڑا ہے کہ بابا ان کی تو کیفیت یہ ہو چکی ہوئی ہے, یہ بات نہیں کہ یہ جانتے نہیں کہ سینکیا مولک ہوتا ہے, یہ جانتے ہیں کہ مولک ہوتا ہے, اس جاننے کے باوجود جو اس چیز پہ تلا ہوا ہو تو کیا کر دے گا. اور یہ جو ہے میں نے کہا وہاں تو اسفن تھا نا تعصب سے, یہاں حسرات کا لفظ آیا ہے. کیا بات ہے ان الفاظ سے ریزان ماں, ان کی کیا کیفیت ہو گئی ہے جس کو دیکھ کے تم تمہارا دل جو ہے اس قدر غم آلود ہو گیا ہے کہ خون کے تواثر ہو رہا ہے. حسرت کا لفظ ہمارے ہاں عام ہے, معنی ہمارے ہاں نہیں ہوتے, ان چیزوں کے عربی مبین سے معنی اس کے آتے ہیں. یہ بعض پرندوں کو کچھ بیماری ہو جاتی ہے, ان کے بالوں پر جھڑ جاتے ہیں دل کے, اور اس کے بعد ساڈے جڑا کہنا نا بوٹ رہ جاتا ہے گا, بوٹ بالوں پر ختم اڑ جاتے ہیں, اڑنے کی کوئی سکت نہیں رہتی اس میں. ان کو کبھی ذہن میں سامنے لائیے, یعنی بے بسی بے کسی عجز اور ناتوانی کی انتہائی پیکر شکل وہ ہوتی ہے جس میں سارے بالوں پر جھڑ جائے اس کے اور اس میں اڑنے کی سکت باقی نہ رہے. عرب اس قسم کے پرندے کو جس کی یہ کیفیت ہو اسے کہتے تھے کہ حسرت آلود ہے, کچھ بھی باقی نہ رہے اس کے ہاں. اسی لیے ان کے ہاں یہ محسرہ تم کو دفتر جھاڑو کے لیے استعمال ہوتا تھا, جھاڑو پھر گیا بھول گیا, ہو آ گیا باہری پھر گئے جن کو سیکھیں, یعنی کچھ نہ رہے جس کے ہاں, اس کے لیے یہ لفظ آتا ہے نا. تو وہ جو چیز ہے کہ بالوں پر نہ رہے کسی کے, سکت اور ہمت ہی نہ رہے پھر خطرے سے بچنے کی, تو وہ کبوتر بلی کو دیکھ کے کیا اڑے گا جس کے بالوں پر ہی نہ رہے باقی. کہا ہم جانتے ہیں کہ تیرا دل بڑا کشید رہا ہے, تو خون کے آنسو رو رہا ہے کہ ابھی کوئی جانور آیا اور وہ دبک کے لے جائے گا, ان کو جھپڑ کے لے جائے گا, یہ ختم ہو جائیں گے, تباہ ہو جائیں گے. ہم جانتے ہیں تیرا دل کس قدر خون کے آنسو روتا ہے, لیکن تیری اس درد مندی سے کیا بنے گا, یہ تو سب کچھ جانتے بوجھتے ہی کچھ کر رہے ہیں اپنے لیے. اور یہاں وہ بات کہی تھا, ایک بات اور سامنے آئی, یہ تو رسول اللہ صلی اللہ علیہ وسلم کے متعلق ہے, خود خدا کے متعلق بھی ہمارے یہاں جو تصور عام طور پہ دیا جاتا ہے نا, قہار اور جبار اور متکبر, غضب آلو آنکھیں ہیں اور ہر وقت ذکر میں آئے, اسے مار دو اسے کر دو, ہم عذاب شدید, ان میں بچہ ربے کا لشدید, اس کی گردن توڑ دیتی ہے, ہڈیاں چٹک جاتی ہیں, یہ ایسا تصور دیا ہوا خدا کا. خدا کے اصل تصور کے متعلق کچھ اور وقت چاہیے, لمبی بات ہے. یہاں یہ جو بات آ گئی ہے اسی زمن میں ایک بات کہتا ہوں, ایک لفظ سے اور ایک آیت سے دیکھیے گا کہ کیا تصور آتا ہے خدا کا. یہاں رسول اللہ کے متعلق ہے کہ تو ان کی تباہی کے اوپر یہ کہتا ہے کہ او ہو تمہیں کیا ہو گیا, او بندو کیا سورت 36:36-39:30 میں کہیے, ذرا اوپر سے بات شروع کر دیں. کہا جا قوموں کی حالت یہاں تک پہنچ جائے تو ان کو ہر اپنی برائی اچھائی بن کر نظر آنے لگ جائے اور وہ اس پر خوش ہوں, تو اس کے بعد جب تباہی آتی ہے, پہلے 36:28 کو دیکھیے گا اگر سامنے ہے قرآن کو, وما انزلنا على قومه من بعده من جند من السماء وما كنا منزلين. کہا کہ ایسی حالت میں جب وہ قوم تباہ ہوتی ہے تو ہم آسمان سے فوجی نہیں اتارا کرتے ان کو تباہ کرنے کے لیے. کہا ہم نے اس قوم پہ بھی نہیں اتاری تھی. وما كنا منزلین, ہم یہ کیا ہی نہیں کرتے کہ قوموں کی تباہی کے لیے آسمان سے فوجی آئے. آسمان سے فوجی لانے کی ضرورت ہی نہیں. سنکیا پھانکنے والے کو والا تو ملک الموت کا بھی انتظار نہیں کرتا اور آن تو پہلے ہی مکمک آ جاتا ہوتا. کیا بات ہے قرآن کہ قومیں جب اس حالت پر پہنچ جاتی ہے تو پھر ہم آسمان پر فوجیں نہیں بھیجا کرتے. یہ صورت نہیں ہوتی. ہوتا کیا ہے, ان کانت الا ساحتم واحد ان, ایک چیخ نکلتی ہے ان کے سینے سے آسمان پاش, اور اس کے بعد فاذا ہم خامدون, تم دیکھو کہ وہ بجھے ہوئے شعلے کی طرح خاکستر کا ڈھیر بن کے رہ جاتے. آسمان سے فوجیں بھیجنے کی ضرورت نہیں ہوتی. جیزان مان اس سے زیادہ تشریف کی لب کسائی کی گرت نہیں, ورنہ بہت کچھ سینے سے ابل رہا. کیا ایک چیز, ایک نالا ایسا دوست, ایک آفغان کی کیفیت, اور اس کے بعد بجا ہوا شعلہ خاک کا ڈھیر. اب دیکھیے وہ بات, کہاں قوم کی یہ صورت ہے, دیکھی جاگتی زندہ جاوید. جس قوم نے یہ حرارتیں بھی ہیں, یہ سرگرمیاں بھی تھیں. اور سے سنیے عزیز عالمان, عجیب مقام آتا ہے ذہن میں یہ ہے کہ وہ خدا اس قسم کا وہ کرتا ہے, پھر وہ بدلے لیتا ہے, اس میں انتقام ہے اور وہ قہار ہے, اور اس نے یہ کیا اور اس کے بعد یہ ہونا چاہیے. یہ تھا نا کہ یہ کچھ ہوتا تو اس کے بعد ہو جائے. دیکھیا ہوں پتا لگا نا, پتا چل جانا ہو رہا ہوگا. یہ ہونا چاہیے تھا نا. پتا کیا کہتا پورا, کہتا ہے اس قوم کی یہ صورت کہ وہ یوں تباہ ہوئی اور خدا کی طرف سے آواز آتی, یا حسرت اللہ علیہ بالو, میرے بندو تم نے کیا کیا اپنے ساتھ. جسان من خدا کی طرف سے یہ اللہ, وہ رسول تھا جس کے متعلق کہا کہ علیہم حسرات تیری کبیت یہ ہے. خود خدا کہتا ہے کہ قوم کی یہ صورت ہوئی, اپنے ہاتھوں سے انہوں نے تباہی مور لی ہے, اپنے ہاتھوں سے. لیکن تباہ ہونے والے یہاں, پھر عباد کا کتنا پیارا لفظ ہے, یہاں مجرمین نہیں کہا, ظالمین نہیں کہا. اس لیے کہ مجرم بھی ہو اور ظالم بھی ہو, کچھ بھی ہو, خدا کہتا ہے کہ انسان سے انسانیت اس کی الگ نہیں ہوتی. یہاں عباد کا ہے, او میرے بندوں کو ہٹا تو تجھے کی جیتا. ماں جیسے بچے کی سہارے تو کھڑی ہوتی ہے, او میرے پترا تو کئی کر دیا اپنے آپ میں, اور تو کیوں پانی پی گیا ہے, تو کیوں آگے بھی چھات پا لیا, تو کی کر دیا. بین پاؤں ہے جس نے ماں علی مان, یہ ہے چیز. وہ ہم خامدون, وہ راگ کا ڈھیر بن گئے. یا حضرت نالے باد, او میرے بندو تم نے کیا کیا اپنے ساتھ. یہ ہے عزیز عالمان قرآن کا خدا, اور وہ ہے قرآن کا پیش کردہ پیغمبر. یہ بندے تباہ ہوتے ہیں تو وہ قانون مقاف آتے ہیں عمل. ادھر بھی یہ کہتی ہے, اس میں بھی کسی قسم کی لچک اور لوچ نہیں, کوئی استثناء نہیں. کاروبار حیات چالی اس طرح سے سکتا ہے کہ قانون جہاں آئے اور انصاف کے ساتھ وہ قانون لاگو ہونا ہو تو وہاں پھر کسی قسم کی لوچ لچک نہیں. لیکن اس کے باوجود اگر وہ کوئی, اگر نفرت آپ کہہ سکتے ہیں, تو وہ اس جرم یا اس کے اس غلط عمل کے خلاف ہوتی ہے. وہ انسان انسان ہی رہتا ہے, وہ عبد عبد ہی رہتا ہے. اس کی تباہی کے اوپر خدا بھی خون کے آنسو ہوتا ہے اگر کیا دے محاورے میں. پھر دوہرا دوں وہ واقعہ جو میرا خیال ہے پہلے بھی آ چکا ہے درس میں, بار بار آتا ہے. ان دونوں میں فرق کتنا ہوتا ہے, وہی واقعہ کہ وہ یہودی قاتل, یہودی اپنے مقدمات نبی اکرم صلی اللہ علیہ وسلم کے پاس لایا کرتے تھے. بات ہوئی نا عادل اور امین کی, مخالفت تو اتنی مخالفت کہ ان کو وہ سارے ملک سے باہر نکالنا پڑا تھا یہودیوں کو. یہ کیفیت تھی ان کی, لیکن امانت اور عدل کا اعتماد اتنا کہ یہودی, ان کو اجازت تھی اپنے مقدمات آپ طے کرنے کی, ان کو مجبوری نہیں تھی. وہ اپنے ججز کے مقابلے میں یہ چیز تھی مدینہ کی مملکت میں کہ اگر کوئی تمہارے ہاں کا کوئی مستغیث کوئی مجرم چاہے تو وہ اس عدالت میں بھی آ سکتا ہے جسے اسلامی عدالت کہتے ہیں. وہ وہاں کے مجرم وہاں کے مظلوم وہ یہ درخواست دے کے حضور کی عدالت میں آتے تھے کہ ہم اپنے ججوں سے فیصلہ نہیں کرانا چاہتے, رسول اللہ سے فیصلہ کرانا چاہتے ہیں. کیا مخالفت تو ایسی مخالفت, عدل اور امانت اور دیانت پہ اعتماد تو ایسا اعتماد, اپنے ججوں کو چھوڑ کے ان کے پاس آیا کرتے تھے اور آپ وہ فیصلے ان کی تورات کے قانون کے مطابق کیا کرتے تھے کہ نہ بھائی تم ہمارے قوانین کو تو نہیں مانتے, ہم اس کے مطابق نہیں تم آتے ہو, میں تمہارے قانون کے مطابق فیصلہ کروں گا. قاتل مجرم آیا, ان کے قانون کے مطابق اس کی سزا موت قتل, تو وہ قتل کے لیے اس زمانے میں وہی وہ سر قلم کیا کرتے تھے, سامنے کھڑے ہو گئے, جن کٹا بھی تھا, جلاد بھی سامنے کھڑا تھا. اس یہودی مجرم کی ایک بچی وہ چیخ کی چلاتی ہوئی بھاگی بھاگی دوڑی دوڑی آئی اور حضور کے وہ پاؤں سے ٹانوں سے لپٹ گئی اور اس درد سے چیخی. اوہ کیا یاد آ گئی, کام آخر جذبہ بے اختیار آ ہی گیا, دل کچھ ہی صورت سے تڑپا, ان کو پیار آ ہی گیا. اس طرح سے وہ آ کے چلائیت کرتی کہ آپ نے ان کے سر پہ ہاتھ رکھا اور آنکھوں سے آنسو جاری ہو. اس نے کہا یہ کہ مجھے یتیم ہونے سے بتا دیا, بڑی درد انگیز حالت. صحابہ نے اور انہوں نے بھی یہودیوں نے بھی یہ کہا کہ یہ کیفیت جب آپ کی ہو گئی ہے تو آپ اب اس کو کہہ دیں گے کہ معاف کر دیا. یہودی شریعت کے اندر معافی وہاں نہیں تھی, تو معافی کا سوال ہی نہیں پیدا ہوتا عدل میں. وہ انہوں نے سمجھا کہ یہ کیفیت جب آپ کی پیدا ہو گئی ہے تو آپ پھر اس کو کہہ دیں گے کہ آنکھوں سے آنسو جاری تھے, آپ نے جلاد کو حکم دیا کہ سر ختم کر دیا, بات گئی. صحابہ نے بعد میں یہ پوچھا آپ سے, حضور یہ بات سمجھ میں نہیں ہے کہ آپ کی آنکھوں سے آنسو جاری تھے اور اس کے باوجود آپ نے وہ جلاد کو حکم دیا قتل کرنے کا, یہ کیا بات تھی؟ جو دو جذبے متضاد تھے ہمیں سمجھ میں بات نہیں آئی. سنیے عظیم عزمان من, اور پھر صحیح حدیث کی یہ پہچان ہوتی ہے. چمکتے ہوئے دوہر کی طرح, تابدار کی طرح, یہ پتھروں میں پڑی ہوئی بتا دیتی ہے کہ یہ حضور کی حدیث. آپ نے فرمایا کہ تم نے ٹھیک سمجھا ہے لیکن تم یہ بات نہیں سمجھے کہ اس وقت محمد ابن عبداللہ کی آنکھیں رو رہی تھی, محمد الرسول اللہ کی انگلی قتل کا اشارہ کر رہی. ہاں عزیزان من, یہ فرق پیدا کرنا جذبات کے سیلاب کے اندر, محمد ابن عبداللہ تو ایک انسان ہے, اس کی جذبہ ہے, لیکن جج بیٹھا ہوا ہے کرسی عدالت کے اوپر, وہاں وہ جج ہے صرف. اگر وہاں بھی اس کے جذبات کام کرنے لگ جائیں تو عدل نہیں ہو سکتا, اور عدل اگر اس کے سینے کے اندر دل کی جگہ پتھر کی ٹکڑا رکھ دے تو یہ انسان نہیں رہتا. پھر انسان بھی رہے اور جج بھی رہے, یہ ہے. یہ ایک سیرت کے اندر اس قسم کے متضاد جذبات کا جمع ہونا, یہ ہے جو قرآن پیدا کرتا ہے کہ وہ خدا رحیم بھی ہو اور قہار بھی ہو, وہ رسول اشداء علی الکفار بھی ہو اور رحما بینہم بھی ہو. اسے کہتے ہیں بیلنس پرسنالٹی. تو یہ رسول کیوں ایسا تھا؟ اس لیے کہ رسول تو خدا کی صفات اپنے اندر منعقد کرتا تھا نا. خدا کی صفت آپ دیکھتے ہیں کہ خود خدا کہہ رہا ہے کہ ہمارے ہی قانون کے مطابق, آسمان سے ہم نے کوئی فوجیں نہیں اتاری تھی, ان قانون کے مطابق تحقیق یہ کہ وہ رات کا ڈھیر بن کے وہ قوم رہ گئی, اس ایسی تباہ ہوئی کہ زندگی کا کوئی نام و نشان تک اس کے باقی نہیں ہے. اس رات کے ڈھیر پہ جیسے سرہانے کھڑا ہو کے خدا کہتا ہو یا حسرت آنا رہا, او میرے بندو تم نے کیا کیا اپنے ساتھ. عزیزان ایمان, یہ کیفیت ہوتی ہے ایک ناصر مشفق کی, ایک رہنما کی, ایک مصلح کی, جو واقعی اصلاح چاہتا ہے. اصلاح کا طریقہ یہ ہے کہ آخر تک کوشش کرتا چلا جاتا اور ان کی تباہی کے اوپر اسے راتوں کو نیند نہ چین نہ پڑے, بھلا لے اپنے آپ کو. قرآن کہتا ہے کہ اپنی جان کو بھلا لے گا ان کے غم میں, अब आगे एक बात आती है बढ़िया, जहां असल में समझाई गई है बात, दो बटा 2/272। नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम इन आयात से नजर आता है कि हुजूर ने खुद भी समझ लिया था, तो मेरी जिम्मेदारी है कि मैं इनके तबाहियों से बचा दूं। यानी ये नहीं कि मैं इनको बता दूं कि ये तबाही का रास्ता है और ये जिंदगी का रास्ता है, ये मौत का रास्ता है, ये संकिया है, ये मिसरी है। ना, ये था एक मुस्तिक नाशे की तरह कि मेरा फरीजा ये है कि मैं इनको तबाही से बचा दूं, इनको सही रास्ते के ऊपर चला दूं। अब जब ये फरीजा अपने ऊपर आयद कर लिया जाए और वो सही रास्ते के ऊपर आए नहीं, तो उससे ये कैफियत पैदा होती है ना, आदमी गिला उठता है। कुरान करीम ने मुतअद्दिद मकामात के ऊपर ये कहा, ए रसूल लैसा अलैका हुदा हूं, तेरा फरीजा इतना ही है कि तू बता दे कि ये सड़क जाती है सीधी उस गांव की तरफ जिधर तुमने जाना है, और ये जाती है उससे उलट दूसरी मंजिल की तरफ। तेरा काम दुराहे पे खड़े होकर ये बताना है इनको, तेरा काम उसके बाद ये नहीं है कि पकड़ के किसी मुसाफिर को उस रास्ते के ऊपर यूं धकेल दे कि किधर चल, ये तेरा काम नहीं है, इसलिए कि इससे उनका अख्तियार इरादा सलब हो जाता है, और हम इंसान का अख्तियार और इरादा सलब नहीं करना चाहते। बताना तो उसे चाहते हैं कि सही ये है और गलत ये है, क्योंकि सही और गलत की पहचान इंसान के अंदर नहीं है, ये बताया जाएगा। तू सिर्फ इनको बता सकता है कि गलत ये है और सही ये है। लैसा अलैका हुदाहुम, हुदाहुम के माने सही रास्ते पर चलाना, ये तेरा फरीजा नहीं। अल्फाज आगे आ गए हैं, छोड़ने को जी नहीं चाहता। वलाकिन अल्लाह यहदी मन यशा, तर्जुमा इसका होता है कि नहीं, हदायत तो खुदा जिसे चाहता है खुद देता है। पंजाबी कोई जब रहे तो साढ़ा काम आ गया, ये तो हमारी जुरिस्डिक्शन है, तेरी तो नहीं आई, ये अभी करा गल हुई तो जी चलो रसूल नहीं खुदाई से ही, अगर वो ये कह रहा है कि जिसे हम चाहेंगे हदायत देंगे, तो ये जो गलत रास्ते पे चलने वाला है इसका क्या जुर्म बेचारे का, उसे कह रहा है कि तुम नहीं चला सकते इसको सही रास्ते पे, और हमारे तर्जुमे की रूह से ये है कि हम चलाएंगे सही रास्ते पे जिसे चाहेंगे, नहीं ऐसा जिसे हम चाहेंगे सही रास्ते पे चलाएंगे, तू नहीं चला सकता। ये मैंने अर्ज किया था ना कि कुरान करीम के इन तर्जुमों से न सिर्फ ये कि कुरान समझ में नहीं आता, बड़े गलत रास्ते पे जा पड़ता है आदमी। सोचिए कि इस तर्जुमे से कहां बात जा पहुंची कि जिसे हम चाहेंगे हदायत देंगे। अरबी जुबान के कायदे और कुरान करीम के मफहूम के एतबार से लफ्जों के माने ये हैं, वलाकिन अल्लाह यहदी मन यशा, हदायत उसे मिलती है जो हदायत लेना चाहता है, सही रास्ते पे वो चल रहा है जो सही रास्ते पे चलना चाहता है, मन यशा जो चाहता है कि मैं बच जाऊं जिंदगी, वो उसको मिलती है, न तेरे देने से न हमारी मजबूरी से, हम तो मजबूर करते ही नहीं है, तेरे बस में नहीं है, तेरी जिम्मेदारी नहीं है, तो किसकी जिम्मेदारी है मन यशा, तेरा काम सिर्फ ये बता देना है, उसके बाद जो जिंदा रहना चाहता है वो जिंदा रहे, जो खुदकुशी करना चाहता है खुदकुशी करे, मंजे का अभी अभी बात आती है, मजबूरी करना होता तो हम ये क्यों ना करते, नहीं ऐसा लैसा अलय का हुदा हूं, हुदा हूं रास्ता दिखाना तेरा फरीजा है, रास्ते पर चलाना तेरा फरीजा नहीं है, तू तो एक तरफ नहीं चलाते सही रास्ते के ऊपर, नहीं ऐसा जो सही रास्ते को चलना चाहता है उसको हम भी रास्ता दिखाया करते हैं, रास्ते पे चलना चाहता है उसको हम भी रास्ता दिखाया करते हैं। यहाँ कहा है कि तेरे जिम्मे ये नहीं है, तू सही रास्ते पे जरूरी नहीं कि चलाए ही, दूसरे मकाम पे और भी वाजिया किया है, कहा आम बात तो एक तरफ रही 28/56 2/8/25 बढ़िया हम आए, कहा आम लोग तो एक तरफ रहे, इनमें से वो भी तो हैं जो तेरे बहुत ही जिनको तू बहुत अजीज रखता है, जिनसे तू मोहब्बत करता है, बहुत करीबी हैं, उनके लिए तो खासतौर पर तू चाहता है ना कि वो नतजा हो जाए,
कहा इन्न का लाता मन अब अहबता, जिनको तू बहुत ही अजीज रखता है, जिनके साथ बड़ी मोहब्बत तेरी है, तू उनको भी जबरदस्ती नहीं करा सकता तेरी रास्ते की। अंदाजा लगाइए सल्लल्लाहु अलैहि वसल्लम कितना जी से चाहते होंगे कि ये तो बच जाए तेरी रास्ते के बने। कहा जबरदस्ती की बात ही नहीं, तेरा ही अजीज क्यों ना है, हकीकी बेटा क्यों ना है। और ये जितने भी कुरैश में मुखालिफीन थे, सबसे अजीज तरीन रिश्तेदार थे हुजूर के, ये लोग हकीकी चचे उनके अंदर मौजूद थे, दामाद अपने मौजूद थे, चचेरे मुमेरे ये सारे भाई वहां मौजूद थे, वो अबू तालिब चचा मौजूद थे दूसरे, यानी ये सारे अपने अजीज मौजूद थे। बहरहाल इनके मुतल्लिक तो कम अज कम ये चाहते होंगे कि ये तो बच जाए। वो कहा सवाल ये नहीं तेरा चाहना, बल्कि जिनको तू इतना अजीज भी रखे उनको भी जबरदस्ती तू नहीं चला सकता। लफ्ज फिर वहां आया वला किन्नल्लाह यादी नहीं है, क्या वही अल्फाज है जिनका वही गलत तर्जुमा कि तू नहीं चला सकता, हम जिसे चाहे चलाए, हम जिसे चाहे नहीं। जो चाहेगा सही रास्ते पे चलना वही सही रास्ते पे चलेगा। मन अब आपका भी यहां था रसूल के जन्ने क्या मुख्तलिफ मकामात में है, एक रेफरेंस की शादी होगी जिसे आप जो है 24/54 ले लीजिए। ठीक कहा तुम्हारा काम क्या, इन तुती तू हो तहतदू, ये लोगों अगर तुम इसके अतात करते जाओगे तो सही रास्ते पे पहुंच जाओगे। वमा अलर रसूल इल्लल बलागुल मुबीन, रसूलों के जिम्मे तो सिर्फ ये होता है कि वो सही बात पहुंचा दे। पहले तो रसूल कहा, ये इनके अपने जहन की बात नहीं कि ये फैसला खुद कर ले रास्तों के ऊपर, खुद साइन पोस्ट लगा दे, ये तो खुदा की तरफ से इनको बताया जाता है कि ये रास्ता इस तरफ जाता है, वो इस तरफ जाता है, ये सिर्फ ये बात पहुंचाते हैं दूसरों तक। रसूल की जिम्मेदारी सिर्फ इस बात को पहुंचा देना, इसकी वजाहत कर देनी है, साइन पोस्ट लगा देने हैं रास्तों पे, तो ये रास्ता इधर जाता है, ये इधर जाता है, बस ये है फरीजा, ये है जिम्मेदारी, इससे ज्यादा जिम्मेदारी नहीं है रसूल। मार मार के मुसलमान बनाने की बात नहीं है, जबरदस्ती किसी को सही रास्ते पे चलाना का सवाल ही, कुरान कहता है सवाल ही नहीं पैदा होता। जो खुद नहीं जिंदा रहना चाहता वो कब तक आप उसको जबरदस्ती जिंदा रखेंगे, इसलिए ये तुम्हारा फरीजा ही नहीं है। हमारे लिए इसमें एक बहुत बड़ा सबक और उसका मुझे अमली तजुर्बा होता है। बहरहाल छोटे से पैमाने मैं सारी उम्र मेरी यही सूरत रही कि कुरान करीम ने जो गलत और सही रास्तों में तमीज बताई है आम करता चला गया। इस खुत्ता अर्ज के अंदर बड़ी तमन्नाएं और आरजुएं लेके हम आए कि यहाँ कुरान का निजाम किसी तरह मुतशक्किल हो जाए। वो एक आवाज उठाई मैंने, तारीख की कुछ शक्ल अख्तियार की, बहुत से रुफका इसमें हम नवा हुए सब वो आ गए। कम अज कम भी अगर मैं ले लू इस वक्त तो 50 साल या 40 साल हो गए मुसलसल अगर मैं लू इसे ये कुछ करते हुए नहीं। हालात ज्यादा बिगड़ते जा रहे हैं, कुरान से दूर होते चले जा रहे हैं। मेरे हम नवाओं के अंदर गर्म जोश नौजवान भी वो ठीक है, मैं जानता हूँ वो जो उनके यहाँ जज्बात की शिद्दत होती है, बड़ी जानबदारी से वो आके ये कहते हैं कि साहब इस तरह से इतना अरसा आपको भी हो गया, इस तरह से कुछ नहीं बन सकता, क्या बात हो गया साहब, किस तरह से वो निजाम में तशक्कल हो जाएगा। मैं समझाता हूँ कि भाई कुरान ने तो यही तरीका बताया है कि जब तक कल्ब और दिमाग में तब्दीली सही नहीं होगी इनकलाब नहीं आएगा, तो मैंने तो ये रास्ता अख्तियार कर रखा है कुरान का कल्ब। ये कुछ के बाद जब फिर वो देखते हैं हालात नामुवाफिक है, ज्यादा दूर होता है, तो वो मायूस हो जाते हैं। ये है जो मकान में आते हैं कि नहीं साहब ये बात ही गलत है, ये हो ही नहीं सकता, मायूसी हो गई। ये क्यों मायूसी होती है, हम ये फर्ज कर लेते हैं कि यहाँ कुरानी निजाम का मुतशक्कल करना हमारा फरीजा है, मुतशक्कल कर देना, कायम कर देना, ये है हमारा परिवार। और जब वो कायम नहीं होता तो फिर हम मायूस हो जाते हैं। बुनियादी गलती हमारी ये है कि एक बात जो हमारा फरीजा था नहीं, हमने खुद उसको अपना फरीजा करार दे दी, अपने ऊपर ये रिस्पॉन्सिबिलिटी इम्पोज कर ली कि हमारा काम यहाँ बचा लेना है इस मुमलकत को, यहाँ के बाशिंदों को ये तबाही से बर्बादी से पुरानी निजाम कायम कर देना है। ये हमने अपने ऊपर आयद किया और जब ये देखा कि हो नहीं रहा तो उसके बाद पहले तो ये हुआ कि शायद हमारा तरीका ही गलत है। जब समझाया गया कि तरीका तो यही सही है तो फिर उसके बाद उस नतीजे पे पहुंचे कि नहीं साहब ये हो ही नहीं सकता, और उसके बाद जो कुछ करते थे उसको भी छोड़ के अलग हो गए, या अलग हो गए या वो दूसरे तरीके अख्तियार कर दिए। ये दोनों चीजें गलत, इस गलती की वजह क्या हुई कि हमने अपने जिम्मे एक ऐसी चीज ले ली जो हमारी जिम्मेदारी नहीं है। खुदा अपने रसूल से कह रहा है, रसूल भी आखिरी रसूल है, उसे कह रहा है कि तेरा जिम्मा ये नहीं है कि तू जरूर ये निजाम कायम करके रहे, इन लोगों को सही रास्ते पे चला के रहे, तेरा काम तो इस बात को आम किए चले जाना है। जो बतीबे खातिर तेरे साथ आएंगे इन रुफकात को लेकर फिर कोई चीज अमली तुम कर सकते हो, तुम्हारी जिम्मेदारी ये है नहीं कि इन सबको तुम सही रास्ते के ऊपर चलाओ। और ये वजह थी कि जो रसूल आखिरी वक्त तक मायूस नहीं हुआ और रसूल के साथी भी मायूस नहीं हुए, उन्होंने गलत वो जिम्मेदारियां अपने सर ले नहीं थी जो उनकी जिम्मेदारियां नहीं थी। इसका गम था, इसका अफसोस था, इसका दर्द था कि ऐसा क्यों नहीं होता, वो इंसानियत की तबाही के ऊपर गम और दर्द था। ये नहीं था कि हम ऐसा क्यों नहीं कर पाते, ये बात नहीं, वो तो आपको याद है ना, कर पाने की बात तो कुरान में खुद की हुई है। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम को अपनी जिंदगी के आखिरी याद में ये एक मासूम सी आरजू दिल में पैदा हुई कि या अल्लाह मेरी सारी उम्र इस तरह से इन मुश्किलात और दुश्वारियों में तकलीफों में सही बात बर्दाश्त करते ही गुजर जाएगी, या वो निजाम जिसकी खातर में ये कुछ कर रहा हूँ वो मेरे आंखों के सामने मैं उसको देख भी लूंगा कि वो कायम हुआ है, क्या ऐसा होगा। बड़ी मासूम आरजू है, बड़ी मुकद्दस है, और हर ज्ञानदार कल्ब में ऐसी आरजू उभरती है। यकीन मानिए जब मैंने ये बेकसूर इरादा किया तो मेरे भी ज़हन में ये बात आई कि अल्लाह मियां को ये कह देना चाहिए था कि अच्छा भाई अगर यही सूरत है तो ये हम तुम्हें दिखा देंगे, ये हो जाएगा तुम्हारी जिंदगी में, हो जाएगा। कुरान में ये है कि तेरे दिल में ये आरजू उभरती है, कहा ये जरूरी नहीं है कि ये तेरी जिंदगी में ही ये वर्ता हो जाए या तेरे बाद होगा, तो ये जरूर हमारा वादा किसी ही रास्ते पे जा रहा, ये जरूरी नहीं कि तेरी जिंदगी में हो जाए और तू अपनी आंखों से उसे, तेरा काम ये नहीं है कि तू ये देखे कि तेरी आंखों के सामने वर्ता हो जाता है। अलैकल बलागा व अलैनल हिसाब, तेरे जिम्मे तो इसको आम किए चले जाना है, ये हम देखेंगे कि हमारे कानून की रूह से वो कब बर्पा हो। बड़ा डाटा है, जरा जी नहीं तो रियायत रसूल को जज्बात की भी नहीं करता, कानून में जज्बात की रियायत नहीं हो सकती। वो अगर इस तरह तो सीख जाए तो फिर तो हर रोज रात को दुआएं करने वाला, रो रो के गिर बढ़ाने वाला, रोज उनको कीजिया करे, कभी अरे वाल होया करे, कभी अरे वाल होया करे, वो बहुत रोया है थोड़ा रोया। कानून में जज्बात का कोई काम नहीं, ये मकाम मैंने अर्ज किया रखे ईमान की बात यह, मेरे जीने में ये कहता था कि वो कह ही देखे अच्छा भाई कोई बात नहीं, बड़ी मुशक्कतें तुमने उठाई हैं, बड़ी तकलीफें बर्दाश्त की हैं, इतना तो उसका चुला कम अज कम हो कि मरने से पहले तुम उसकी एक झलक देख लो कि बस तोरा जो आप मिले ये तुम्हारा काम नहीं है फैसला करना कि तुम्हारी जिंदगी में वो हो जाएगा या तुम्हारे बाद वो हो जाएगा, तुम्हारा काम इसको पहुंचाए जाना है। अलैकल बलागा व अलैना निसाब, दो तो तेरा काम इसको पहुंचाए जाना है, ये हमारा काम है, हम देखेंगे कानून की रूह से फल पकता कब है, तेरे बच्चे कितने भूखे क्यों ना मरे, उनकी भूख की खातर हम गेहूं की फसल को एक महीना पहले नहीं पकाएंगे, तो अपने वक्त को ही पकेगी। ये है जो कुछ कहा गया। अब सवाल ये, सारी बात जहाँ ये कही गई, इंसान के अख्तियार इरादे को सल्ब नहीं किया, न हम सल्ब करेंगे नहीं देखा। जो बचना चाहेगा उसके बचने के लिए तरीका हम बता रहे हैं, ऐ रसूल ना तुम इसको जबरदस्ती कर सकते, तुम्हारा काम भी बचाना ही है। अगर जबरदस्ती करनी होती तो कहा हमारे पास वो भी बड़े इलाज, इन नशा मुनज़िल अलैहिम मिन समाए आयतन फज़ल्लत आनाकुहुम लहा खाज़ईन, मुश्किल क्या थी, ऐसा मौजज़ा दिखा देते तो उन सब की गर्दनें उसके सामने झुक जाती। गर्दनें झुकाने का कहा एक तरीका हमारे पास है, हो सकता ऐसा मौजज़ा दिखा देते, ये बड़ी अहम चीज है जीवन में। हमारे यहाँ आपको मालूम है हमारे यहाँ इतकादा नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम के की तरफ सैकड़ों मौजज़े हम मंजूर करते हैं, किसी वाइज से किसी मुल्ला से कहीं से ये सुनिए, इतनी इतनी जखीम किताबें लिखी हैं तो उनमें तमाम सबका अंबिया कराम के मौजज़ात को गिन के एक तरफ रखा गया है और हुजूर के उनसे गालिबन 10 गुना ज्यादा मौजज़ात उसमें शामिल किए गए हैं। कहते हैं कि हुजूर की फजीलत तो उसी तरह साबित होगी ना, यहां से वहां तक मौजज़ात ही मौजज़ात। कुरान ये कहता है इस मकाम पे नहीं कह रहा, मुतद्दद मकाम आपके, यहां तो कितनी अहम चीज है कि रसूल गम से भुला जा रहा है, वो तबाह भी हो रहे हैं, ये सारा कुछ है। कहा कि तू ये चाहता है ना कि किसी तरह से ये सही रास्ते पे ये आ जाए, कहने लगा उसके लिए एक तरीका ये था ना कि हम ऐसा बोल दे तुम्हें दिखा देते तो ये सब उसके सामने गिर जाते, लेकिन वो तो फिर जबरदस्ती मुसलमान बनाने वाली बात हो जाए, और यहाँ जबरदस्ती का तो कोई काम ही नहीं है। एक जबरदस्ती तो तलवार की थी, इसको तो यूं पहले खत्म किया कुरान ने लाइक रहा कि एक जबरदस्ती की थी कि अकलो फिक्र को माउन कर दिया जाए दूसरे को और वो सिर झुकाने। कहा अगर यूं कराना होता तो हम ये कर सकते थे, हमारे लिए मुश्किल क्या है, ये सारी कायनात इतना अजीम मौजदा है तो बड़े बड़े साइंटिस्ट उसके सामने कर लेंगे, ये कौन से बाकी मूवी, हम एक आसमान से मौजा दिखा देते सारे, ऐसी सूरत पैदा हो जाती सारे के सारे झुक जाते। लेकिन अकल और फिक्र को माउफ करके कोई बात मनवाना जो है वो दीन और इस्लाम नहीं कहलाता। इंसान के इरादे को और अकल और फिक्र को माउफ करा के कोई बात मनाना, खा वो तलवार के जोर से आप उसको माउफ करें या मुझे दिखा के माउफ करे, बात तो वो एक ही होती है। कहा ये बात भी नहीं हम करें, मौजाद के मुतल्लिक तो आपके यहाँ पता नहीं इतनी शिद्दत से ये अकीदा है। पहला फतवा कुफर का लगता है इससे के साथ ये मौजाद का मुनकर। मैं आज कह रहा हूँ कि कुरान में एक मुकाम में नहीं, बीसियों मुकाम ये है कि ये तुमसे मुतालबा करते हैं इसका, इनसे कह दो कि बाबा मैं मौजज़े दिखाकर तुम्हें मुसलमान बनाने के लिए नहीं आया, मैं तो तुम्हारी अकल व फिक्र को अपील करने के लिए आया हूँ। हाथों बुरहाना तुम इनको तुम साबिकूँ, तुम कोई दलील लाओ अपनी दलाइल की रूह से, मैं तुम्हें तुम बात हमारे सामने पेश करता हूँ। अदो अल्लाह है अजा बसीरत, मैं जो तुम्हें खुदा की तरफ दावत देता हूँ अलावी बसीरत दावत देता हूँ, और आगे है अना व मन तबा आना, मैं भी ऐसा करता हूं और जो मेरी सुन्नत पे चलेगा वो भी ऐसा ही करेगा। हमारे यहां वो चले आए सामने, तो मैंने कहा ना कि ये अकीदा इतना शदीद है कि जिसके मुतल्लिक कहा जाए कि ये तो वो ज्यादा मुनकर है, यानी उसके काफर होने में फिर किसी किस्म का कोई शक और शुबा ही नहीं रहता, वो ज्यादा मुनकर। तो सैयद के सबसे पहले ये हुआ था क्योंकि वो बहुत बड़ा सा था, इसलिए उसको कुफर का फतवा मके मदीने से ले आए थे, जितना उठूंगी खजूरा उठी वो फतवा ले अंदर थी उठूंगा बहुत पक्का साहब के खिलाफ। एक दोस्त कल ये बात कह रहे थे कि साहब वो कहते हैं कि साहब परवेश साहब की हर बात हम मानने के लिए तैयार हैं, बड़ा सही कितनी सी बात उनसे कही कि ये जो मौजज़ात से इनकार करते हैं ना, ये ना करें। मैंने भी उनसे कहा, मैंने कहा कि उनसे कही ठीक है जी। वो कहते हैं कि अच्छा जी माने लेता हूँ, हजरत मूसा अलैहिस्सलाम को ये मौजे मिले, हजरत ईसा अलैहिस्सलाम को ये मौजे मिले, आपका चेहरे सूदा को ये मौजे मिले। वो तो उनको मिल गए ना, वो भी तशरीफ ले गए, दुनिया से चले गए, वो मौजूदात भी उनके साथ ही थे, उन्होंने दिखाए, उन लोगों ने देखे। मेरे और आपके इसका क्या असर है? मैंने जी अगर एक ने कहा कि उन्होंने नहीं दिखाए थे तो फिर कौन सा ये तशरीफ होगी? किसी ने कह दिया उन्होंने दिखाए थे तो आज उसका असर हम पे क्या? वो तो किस्सा माजी हो गया, वो तो हिस्ट्री के कुछ इवेंट्स हो गए जिसे आप कहेंगे, तारीख के में कुछ वाकयात ऐसे हुए, चलो यूं हुए थे आप कहते हैं, वो तारीख माना है माजी की हो गई, आज तो उसका कोई असर नहीं है। वो उसने ठीक कहा था कि इब्ने मरियम हुआ करे कोई, मेरे दुख की दवा करे कोई, अगर तो ईसा अलैहिस्सलाम के 2000 साल पहले के वो जात के वो मुर्दों को भी जिंदा किया करते थे, और वो जगाम वालों को भी अच्छा कर देते थे, अंधों को अच्छा कर देते थे, मेरे तो किसी काम नहीं आ सकता, मेरे तो काम आज का तो मुझ रहा होगा ना। मैंने कहा उनसे कहिएगा कि ये मान लेने से क्या फर्क पड़ा तुमने और मुझे, तुम्हारे जज्बे की एक तस्वीर हो गई है, तो सदाकत जज्बात की तस्वीर के लिए तुम ये आया था, क्या फायदा हुआ इसका? लेकिन असल में बात और है, ये आबाद नहीं समझते वो, तो मैं समझता हूँ, मैं तो इन वादियों से देख रहा हूँ, ये इसलिए नहीं मौजे मनवाते उनके के उनके ये मौजे थे और अगर के ये मौजे थे, वो कहते हैं मौजे का इम्कान जो है उसको पहले मनवा लें कि हो सकता है, फितरत के कायदे कानून के खिलाफ वाकयात हो सकते हैं, ये मान लिया जाए तो फिर क्या बात, तो फिर हमारे हजरत जी के साथ जो करामात है ना ये माननी पड़ेंगी जी। तो साईं बुद्धिशाली करामत मुकाम मनाने वास्ते परवेज साहब को अकीदा मनाता पिया है, तो हूं मैंने जाना भी वाकई साईं ने कहा तो बचिया कि ठीक आ गया जी, सारे इनकार कहने कर वही बात कि हकायत कदे आ जा रहे दिल नवाज के ना वही बहाना मगर उम्रे खुद बराज के ना उस दोस्त के लिए कद की जो मैं बातें करता हूँ तो ये उसके कद की बातें नहीं है, इस बहाने से मैं अपनी उम्र को लंबा करता हूँ। वो इन मौजूदात के इंसान का इसलिए इकरार चाहते हैं तो जितने फिर ये सारे औलिया कराम सूफिया अजाम थे उदे जित साई जो चाहते थे और चाहते बिल्कुल, और जिनने पंगड़ पे मलांग पे सारे दस इनके मुतल्लिक आप देखेंगे कोई इनकी तालीम में पेश नहीं करेगा, इनकी करामात ही पेश करेंगे जितने भी करेंगे, तो वो उससे मनवाते हैं जहां लाने के लिए। नतीजा उसका ये कि इसका इम्कान आपने माना तो 1000 साल के अंदर लाखों करोड़ों की तादाद में फिर ये हजरात पैदा हुए, उनकी इतनी करामात पैदा हुई, और इसी नस्बत से इस कौम के समझने सोचने की कुवतें भी तो मालूम हुई। ये कौम जो आज किसी चीज के ऊपर सोचती नहीं है उसकी वजह उनमें से एक वजह ये भी, अगली वजह तो कुरान खुद बताता है, दो बातें कुरान ने अजीजान बताई हैं। मैं कह रहा हूं कि कुरान की सारी दिन समझने के लिए ये दो आयतें काफी हो जाती हैं कि मुखालफत किस तरह से होगी। पहली चीज तो उसने कहा ना कि ये चीजें जब आएंगी ना अक्ल व फिक्र को माउफ करने वाली, तो अक्ल व फिक्र किसी तरीके से माउफ कर दी जाए वो फिर हर गोशे में माउफ हो जाती, कौम को लगा दिया इस चीज के ऊपर, तो ये इस तरह से इवेंट या वाकयात होते हैं जिनके कॉज एंड इफेक्ट से जिनका ताल्लुक कोई नहीं होता, ना तुम समझ सकते हो कैसे हो सकता है, ना वो समझा सकते हैं कैसे हो सकता है। तो पहली चीज तो कौम की वो होगी और अगली चीज ये आई था, अगली आयत है पता, पहले तो ये बात और अगली बात सुनो कि ये क्यों मुखालफत करते हैं नहीं मानते। पहली चीज तो ये है कि वो कहते हैं कि अपने फिक्र को माहौल करो तो नोज ज्यादा दिखाओ दिखे।
हाँ हम ये तो करेंगे।
और अगली बात ये अहले मदद की, अहले शरीयत की आ गई। अगर उनको आप अहले तरीकत की बात कहेंगे करामात वालों को, तो ये आ गई अहले शरीयत की बात। वमा यातीहिम मिन ज़िक्रिन मिन अर-रहमान मुहदसिन इल्ला कानू अन्हु मुरिदीन। जाग दीजिए अपने काम करते हैं। परवेज साहब के साथ तो सारी उम्र ये होती रही, आप भी कदम कदम के ऊपर ये बात सुनते हैं। क्योंकि परवेज साहब भी उनकी गल कर रहे हैं, उनकी बात आप कर रहे हैं, वो तो कुछ लोग किसी बात कर रहे हैं। उन्होंने ये कहा है ना, कहते हैं जी पहले भी किसी ने ये बात कही है, इतने इतने बड़े मुफस्सिर, इतने इतने बड़े मुहद्दिस, आइम्मा इकराम, सूफिया अज़्ज़ाम, ये सारे गुजरे। ये जो इसका मफ़हूम ये दे रहे हैं, ये जो बात ये कह रहे हैं, किसी ने पहले भी कही है, तो गोया किसी चीज के सच्चे होने की सनद और दलील जो है कि पहले किसी ने कही है। किसी ने भी अगर पहले कह दी तो सनद हो गई। अगर ये चीज नहीं मिलती तो कितनी सच्ची क्यों ना हो, सनद नहीं, पहले किसी ने कहा हो तो वो लाओ तुम साथ। मगर सारा इस पे चलता है जी कि पहले किसी ने कुछ कहा, और जो पहले किसी ने कहा फिर उसके बाद किसी ने परखा नहीं। ये मजहब के अंदर सबसे बड़ी सनद जो है तवातुर होती है, कि एक बात मुतवातर इसी तरह से लोग चले आ रहे हैं मानते, पहले किसी ने कहा, बाद में आने वाले ने कहा वो बात, उसने कहा तुम्हारे पास सनद क्या है, मैंने जो सनद दिया कि हजरत साहब ने क्या कहा था, फलाह मुहद्दिस की किताब में फलाह मुफस्सिर की तफसीर में आया, उन्होंने ये फरमाया था, यानी जिम्मेदारी मेरी नहीं है, उन्होंने ये कहा था। जब ये कह दिया जाए और दिखा दिया जाए लिखा हुआ तो सनद हो गया, फिर कोई बात नहीं, कोई मुनाजरा नहीं, कुछ नहीं। मुनाजरों के अंदर एक उम्र इसी बस्ती पैमाही में गुजरी है, जहां भी तो हम बटाले के रहने वाले को, जैसे दरिया के करीब गांव वाले बच्चे तादाशी तराक होते हैं ना, हम तो बटाले के रहने वाले थे, कादियान के साथ जमांदरू मुनाजर होंगे नहीं उतने मुंडे। तो मुनाजरे ने कहा क्या क्या करते, मसलन अहले हदीस के साथ अहले फिका का मुनाजरा हो रहा है, तो कोशिश करते थे कि जो हम कह रहे हैं ना अपनी बात फिका की, अहले हदीस के किसी बड़े पहले मुफस्सिर मुकद्दर की किताब से दिखा दें, कि साहब देखिए आपने आगे भी बुजुर्ग ने यह कहा, और बाद उन्होंने घोड़ा मुक जाना सी अभी बस मार दिया, लाख दलायल एक तरफ और ये एक सनद एक तरफ के पहले ने भी ये कहा है हम, और अपने यहां तो पूछो ही नहीं, कोई बात इनके यहां जाके कहिए, कोई फतवा इनसे मांगिए, उस फतवे में लिखा हुआ ये होता है फलां किताब में ये आया है, अदाया में ये लिखा है, सुरुल मुख्तार में तो ये कुछ भी आई है, अल्लामा राजी ने ये कहा है, जलालैन वाले ने ये लिखा है, और इस फकीर की भी ये राय, और उसने अंगूठा लगाया अपना और नीचे अल जवाबुन सही, अल जवाबुन बिल्कुल ठीक, बिल्कुल ठीक। भाई ठीक कैसे, क्योंकि उसने तो इतनी सनदें कोट कर दी हैं, इतने हवाले दे दिए हैं। जब दीन में ये बात सनद पर आर पा जाए तो अगलो फिक्र तो जहां भी खत्म हो गई, न इन फतवा देने वालों में कोई माकूल दलील दी, हाथू बुरहाना तुम रसूल कह रहा है दलील लाओ, न इन्होंने कोई दलील पेश की, न जिन्होंने पहले लिखा उन्होंने कोई दलील पेश की, न जिससे ये मनवा रहे हैं वो दलील मांग रहा है, तुम ये कह रहे हो, अरे वो दे ही रहे थे, इमाम बुखारी ने यह कह दिया उसके बाद, तो सब कुरान करीम ने तो ये चीज है, तो जो या कुरान करीम आप ही समझने वाले पहले आ गए, वो कुरान समझते ही नहीं थे, जो या आपने ये कह दिया, अब कौन इसकी जरूरत करे ये कहने की, कभी नहीं आपसे उन्होंने कुरान नहीं समझा था, तो सनद खत्म हो गई। आपने देखा कि अक्ल व फिक्र, दलील व बुरहान, लॉजिक, रीजन सब खत्म हो गया यहाँ, आप इन दो आयतों को देखिए जो मैंने कहा था, बड़ी अहम है, किरामत दिखा दीजिए। दीन और दलील और बुरहान खत्म। इसीलिए ये तसव्वुफ वाले जो सूफी है वो इल्म के पीछे लट लिए फिरते हैं। इल्म बस कर ही हो यार, इसको अलग तन उधर का इल्म तो दलील चाहता। करो क्या बना सब ज्यादा रंगी तुम गलत तीरे मंगे। वो कहता है कि अपना ये सज्जादा जो है तुम्हारे यहाँ ये मुसल्ला जो है शराब के मटके में डाल दे तो सालिक बेखबर नमोवर राहो रस्म मंजिल है। वो इन रास्तों से पहले गुजरा हुआ है, उसे पता है कि क्या सही है क्या गलत है, तन भी पता है। अकल फिक्र करामात में मुंसू, शरीयत की तरफ आए, अकल फिक्र हवालों से मुंसू। पहले से ये चीज आई और अगर आप ये ना बता सकें, उनके सामने पहली दफा ये बात आए, इसके लिए किसी और फिक्र का पता नहीं, सोचा ही नहीं जाए, दरफरे तनाई नहीं होगी ये बात, खड़े होकर सोच भी लिया जाए। पहला सवाल ये कि किसी ने पहले कहा है अजीजा ने मैंने सुनो क्या बात है, आज नहीं कही जा रही। वमा यातीहिम मिन ज़िक्रिन मिन अर-रहमान मुहदसिन इल्ला कानू अन्हु मुरदीन, खुदा की तरफ से कोई बात भी उनके साथ पेश नहीं है। अगर वो ऐसी है जो इनके यहाँ पहले से नहीं आ रही तो बगैर सोचे समझे उससे इनकार कर देंगे, पूछेंगे ये कि पहले भी कहा है किसी ने और फरमाया आपने कि ये बात आज ही नहीं कही जा रही। मजहब और तरीकत की ये शुरू से ये रविश चली आ रही है इनके यहाँ, उस जमाने में नहीं, कुरान साहब आज भी वही चली आ रही, हजार बरस से यही चली आ रही। तरीकत में जाइए तो बोल जा करामत, शरीयत में जाइए सनद पहले, वहां से नहीं बात तो नहीं, नई चीज जो है फिर उसको बिदअत, कुल्लो बिदअतन दलालत। हर जुमे के खुतबे में आपको ये अल्फाज समझ में आए, हर नई बात दलालत गुमराही, कुल्लो दलालत सिन्नार और हर गुमराही जहन्नम। बिदअत ये नहीं कि कोई अपनी तरफ से ये कहता है, कुरान की तरफ से ये बात। अब कुरान की वो आयत तो होगी तो साहब इसके मुताबिक इससे पहले भी ये कहा जो आप कह रहे हैं, ये यहां सिक्सटी 68 में गालबन एक बहुत बड़ा सेमिनार हुआ था पंजाब यूनिवर्सिटी की तरफ से, उसका एहतमाम हुआ था, वो मशरिक और मगरिब के बड़े बड़े स्कॉलर और उलमा उसमें इकट्ठे हुए। तो पता नहीं किस गलतफहमी के मतहत हमें भी उसमें दावतनामा आ गया, उसके अंदर मुख्तसर वो कुछ मकाले थे जो पेश करने थे, मैंने भी उसे में पेश किया। उसके जवाब में अजहर यूनिवर्सिटी के बहुत बड़े अंदामा, उन्होंने और उनके साथ जो और वहीं के उलमाए कराम बैठे हुए थे, उन्होंने उसमें से ये इधर बैठे हुए थे मुस्तशरिक सारे ओरिएंट भी, छुट्टी वगैरह भी ये थे, अजीब बात थी उन तक पहुंची थी मेरी बात, वो मुझे ठहर ठहर के अपने साथ बता लिया करते थे। उन्होंने ये बात उसके जवाब में ये बात कही कि जो कुछ इन्होंने कहा है इससे पहले किसी ने नहीं कहा। मैंने बेसाख्ता कहा कि नॉट माई फॉल्ट, उनमें से किसी ने अगर नहीं कहा तो वो मेरी गलती है। सारे हाल में कहता हूँ सोच के मुझे गले से लगा दिया, जवाब देना तो नहीं आता की करा, क्योंकि खुश हो वो मगरब के आगे हो, वहां नहीं कोई ये बात कहेगा कि पहले भी किसी ने कहा है। जब किसी ने, इन साइंटिस्टों ने कहा कि हम चांद पे जाएंगे तो मगरब वालों में से किसी ने नहीं कहा कि कभी पहले भी तो गया है, समझे ना। ये आवाज मगरब से ही उठी तो चांद के ऊपर आपको पता ना उठी कैसे थी, अभी जो साहब कहेंगे कि जो बात वो थी पहली दफा जब ये बात आई ना कि ये जा रहे हैं रूस वाले चांद पर, बड़ी मुखालफत हुई थी। यहाँ बागबानपुर में बहुत बड़ा जलसा हुआ, उसमें बहुत बड़े वॉइस से वो आवाज कह रहे थे। अब वो मुश्किल ये है आवाज पंजाबी का ही वायब हो तो पंजाबी की आवाज कहने वाला हो पंजाबी सुनने वाले हो तो फिर उन्होंने ज्यादा स्वाद तो आऊंगा नहीं तो पंजाबी की गल फिर की जा सकती है। उन्होंने कहा भी नवी गल सुनी जो कोई तो की मेरा ख्याल है सभी बरात का था कान पूजा था उसके कहने ने चंद से जाना था ठीक है हूं तो चंद पूरा है ना हो सकता है भी उदो भी चलेगा ते फिर अखे हौली हौली कटना शुरू होया भी हौली हौली इधर होने शुरू हो जाएंगे ठीक है हो जाएंगे ते कह लगा जो उन्नतियां का होया तो बच्ची किथे जाओगे कोई बात उनसे चाहिए कितनी सच्ची क्यों ना हो पूछते ये है कि पहले भी किसी ने ये कहा जब ये बात ना हो तो मोर दिन तो उसे कहते हैं नहीं नहीं ये ठीक नहीं है उसके एराज बरत से चले गए कहने गए इन दलाइल की रूह से कोई मौजदा मांगता है कोई पहले सनद मांगता है जब ये नहीं मिलती फकत कज़्ज़ब हूँ यातीहिम अम्बा मा कानु बही यस्ताज़ऊन कहा ये इनके हम के जो मुतालबे हैं ये भी सीरियस नहीं है इस मामले के अंदर इस्तेज़ार करते हैं मजाक करते हैं और ये मजाक में ये बातें करते हैं कि कितने जाओगे जस्ता गेहूं आप देखिए कैसा कुरान पाया तकवीर करते हैं अकलो किसी की बनाती हूँ दलील बुरहान के रूप से नहीं मजाक उड़ाते हैं इस्तेज़ार करते हैं सदाकत को इस्तेज़ार से उड़ा दीजिए राज्य उड़ा दीजिए उसको इनकार अगर कर दीजिए उसकी तकजीब अगर कर दीजिए वो अपने नतायज बरामद करने से तो नहीं भाग रहे तुम एक तुम्हारी पूरी पार्लियामेंट के 51 नहीं 100 के 100 सारी दुनिया के पार्लियामेंटेरियन इकट्ठा होकर मुत्तफिक अगर रेजुलेशन पास कर दें कि कल से संख्या मोहलक नहीं होगा फैसला कर दिया हम संख्या मोहलक का मोहलक ही रहेगा कानून इससे नहीं लगेगा कहा इन तरीकों के ऊपर तकजीब की इन्होंने तकजीब करने के बाद नतीजा क्या निकला ये जो आज कहा जा रहा है ना कि इसका नतीजा मोहलत हिलाकत है वो हिलाकत वो नतीजा आकर रहेगा इजाजत दीजिए फिर ओके एक लफ्ज मैं कह दू कुरान ने कहा है लकुल नबाइन मुस्तकर 2:67 उसके माने ये हैं कि ये जो कहते हैं ना कि ये फिर हलाकत अभी क्यों नहीं हो जाती वो कहता तब दिक का या सरतान का मरीज पहले दिन नहीं मर जाया करता हर बात का नतीजा वो स्नोबॉल की तरह रोल करता है आता जाता हो कहीं तो रोको इसको कहीं तो रोको इसको फिर उसका एक मुस्तकर होता है जहां आके ठहर जाता है वो मुकाम होता है जब उसका नतीजा महसूस शक्ल में सामने आता है बस इतनी सी देर है इनसे कहो कि मजाक उड़ाओ जो जी में करो वो तो हो के रहेगा अजीजा ने मंसूरा या शोरा की आयत छठी तक हम आ गए साथ ही से आइंदा लेंगे रब बना तकबुल मिलना